بسم اللہ الرحمن الرحیم، ناظرین کرام السلام علیکم۔ پروگرام قیام سے قیام تک کے ساتھ حاضر ہیں۔ ناظرین کرام، آج ہم امام حسین علیہ السلام کے مکہ سے روانگی اور کربلا میں ورود اور اس کے بعد شہادت تک کے واقعات پر گفتگو کریں گے۔ اس گفتگو کے لیے ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں مولانا عباس حیدر صاحب۔ آئیے اپنے موضوع پر مولانا سے گفتگو کرتے ہیں۔ السلام علیکم مولانا صاحب۔
وعلیکم السلام ورحمۃ اللہ۔
مولانا، اب مکہ میں امام حسین علیہ السلام کو خطرہ درپیش ہے، جان کا خطرہ لاحق ہے۔ امام دیکھ رہے ہیں کہ ایک سازش تیار کی جا رہی ہے جس کے نتیجے میں امام علیہ السلام کو مکے میں ہی شہید کرنے کا منصوبہ بنایا گیا ہے۔ ایک فوجی دستے کو امام حسین کو شہید کرنے کے لیے مکہ میں بھیجا گیا ہے، اور اس وقت جب حج کا موسم ہے، امام اپنے حج کو عمرے میں تبدیل کرتے ہیں، یعنی عمرہ مفردہ سے باہر آتے ہیں، اس کو ترک کرتے ہیں اور امام چلے ہیں اب کربلا کی جانب یا کوفہ کی جانب، اور اس کے بعد کربلا کی جانب۔ میں سب سے پہلا سوال یہ کرنا چاہوں گا کہ مکہ ایک مرکزی سرزمین ہے جہاں سے بہت سارے دوسرے علاقوں کو راستے جاتے ہیں، جس طرح ہمیں غدیر خم کے واقعے میں اس کی بہت اچھی تحلیلی گفتگو مل جاتی ہے کہ اس غدیر سے مکہ کا راستہ ہے، مکے کا راستہ ہے، مدینے کا راستہ ہے، اور اسی طرح شام کا راستہ ہے، اور دوسرے ممالک کا راستہ موجود ہے جو تاریخوں میں بڑے مفصل انداز میں لکھا گیا ہے۔ لیکن امام نے ان سارے راستوں کو ترک کر کے عراق کا اور خصوصاً سرزمین کوفہ کا انتخاب کیوں کیا ہے؟
اعوذ باللہ من الشیطان اللعین وجیم، بسم اللہ الرحمن الرحیم، وبہ نستعین وہو خیر الناصر المعین۔ برادر عزیز، یہ بہرحال بہت اچھا آپ کا ایک سوال اور ایک بہت ہی خاص ایک نقطہ کہ جس کی طرف آپ نے جو ہے وہ توجہ کی ہے، اور وہ ایک خاص مقصد کہ جس سے خود امام حسین علیہ الصلوۃ والسلام کی نظر کتنی زیادہ گہری ہے اس پورے واقعات کے اوپر، اس معاملے کے اوپر، اور مولا امام حسین علیہ الصلاۃ والسلام کس خاص ارادے سے مدینے سے چلے ہیں۔ خود امام کا خاص مکے سے سفر کوفے کی طرف خود یہ چیز بیان کرتی ہے کہ امام حسین علیہ الصلاۃ والسلام اس زمانے کے مطابق، اس حالات کے مطابق کتنی زیادہ گہری نظر رکھتے ہیں سیاست کے اوپر، اور کتنا زیادہ مولا امام حسین علیہ الصلاۃ والسلام حالات کو سمجھ رہے ہیں۔ کہ دیکھیے، جو مختلف تواریخ کے اندر مختلف علماء نے، مختلف مصنفین نے، مورخین نے اس کو بیان کیا ہے کہ چند وجوہات ہیں کہ جس کی بنا پر امام حسین علیہ الصلاۃ والسلام اپنے سفر کو کوفے کی طرف موڑ رہے ہیں، یعنی مقصد امام حسین علیہ الصلاۃ والسلام اب کوفہ ہے، مکے کے بعد اب کوفہ ہے۔ تو اس میں جو پہلی چیز ملتی ہے وہ یہ کہ دیکھیے، خود سرزمین عراق، اگر ہم ابتدا سے شروع کریں کہ امام حسین علیہ الصلوۃ والسلام مکے کو چھوڑ کے اب عراق کی سرزمین میں داخل ہونا چاہ رہے ہیں، تو جو ہمیں تاریخ میں ملتا ہے وہ یہ کہ سرزمین عراق اس زمانے میں اسلامی حکومت کا، جسے آپ کہہ رہے ہیں، قلب، دل جو احساس کیا جاتا تھا کہ عراق کو جو ہے وہ اسلامی حکومت کی جڑ سمجھا جاتا تھا۔ ایک دوسرا یہ کہ خود اموال کے حساب سے، مال و دولت کے اعتبار سے خود عراق اپنی ذات میں بہت زیادہ خزینے رکھتا ہے، یعنی مال و دولت سے مالا مال ہے عراق کی سرزمین۔ دو اور تیسری چیز جو بہت اہم ہے وہ یہ کہ ایسے مشہور افراد عراق میں موجود ہیں کہ جنہوں نے مختلف حالات میں، مختلف اوقات میں، اسلامی فتوحات میں، اسلامی جنگوں کے اندر شرکت کی ہے، ان کا مرکز عراق، اور ان کو بہت زیادہ فتوحات بھی اس میں حاصل ہوئی ہیں۔ یہ بات تو ہوئی کہ عراق کو ہی امام حسین علیہ الصلوۃ والسلام نے عراق کا کیوں ارادہ کیا۔ اب سوال یہ پیدا ہوتا ہے کہ عراق میں بھی مختلف مقامات ہیں، بغداد ہے، سامرہ ہے اور دوسرے علاقے ہیں، پھر امام حسین علیہ الصلوۃ والسلام کوفے ہی کو کیوں منتخب کرتے ہیں؟ تو دیکھیے، کوفہ ایک ایسی سرزمین ہے، اگر تاریخ کی طرف نگاہ ڈالی جائے، کہ وہی کوفہ ایک ایسی جگہ ہے کہ جسے پہلے بھی امام حسین علیہ الصلوۃ والسلام کے والد محترم مولا علی ابن ابی طالب علیہ الصلوۃ والسلام نے اپنے ظاہری دور خلافت میں اسی کوفے کو اپنا دارالحکومت قرار دیا تھا، اور امام حسین علیہ الصلوۃ والسلام بھی اپنی زندگی کے 4 سال اور کچھ مہینے اس کوفے میں گزار چکے ہیں۔ اس لحاظ سے اگر دیکھا جائے
कूफा तशैयों का और अलवियों का खास तौर पे गहवारा है कि जहां पर लोगों को मारफत है, लोग जानते हैं मौलाए कायनात और उनकी औलाद को, आले अबू तालिब को जानते हैं, तशैयों वहां पर मौजूद हैं। और इस वजह से इमाम हुसैन अलैहिस्सलाम कूफे को खासकर कूफे को अपना मकसद बना रहे हैं। और इस बारे में एक चीज मैं आपको और अर्ज करता चलूं कि ये कूफा ही वो जगह है कि जहां पर मौलाए कायनात से एक फरमान मिलता है, एक हदीस मिलती है कि मौला फरमाते हैं कि ये कूफा है कि जो ईमान का खजाना है, इस्लाम का सर और खुदा का नेजा है। ज़ाहिरन अगर देखा जाए तो मौला अली अलैहिस्सलाम का ये जुमला कि खुदा का नेजा है, इसका मतलब ये है कि ईमान और इस्लाम के मार्फत के एतबार से कूफे में बहुत से लोग मौजूद हैं कि जब अगर अलवी या मौलाए कायनात या आले अबू तालिब में से किसी को नुसरत की या मदद की ज़रूरत महसूस हो तो ये कूफे वाले उनकी मदद करेंगे क्योंकि उनकी मार्फत रखते हैं, उनको जानते हैं। और इसीलिए आप देखिए कि मिलता है तारीख में कि जनाब जुहैर बिन कैन के जो अभी अभी हज करके पलट रहे हैं और वापस कूफे जा रहे हैं, अभी कूफे पहुंचे नहीं हैं, उन्हें जो तारीख मिलता है कि जैसे कि ज्यादा इल्म नहीं है कि कूफे वालों ने किस तरीके से खतूत लिखे हैं मौला इमाम हुसैन की तरफ, या इमाम हुसैन अलैहिस्सलाम किस तरीके से उन कूफियों को उन खतूत का जवाब दे रहे हैं, या किस तरीके से इमाम हुसैन अलैहिस्सलाम ने अपना नुमाइंदा कूफे भेजा है। ज़ाहिरन तारीख से जो एहसास होता है, तारीख में जो चीज़ मिलती है कि जनाब जुहैर बिन कैन इस चीज़ का इल्म नहीं रखते, नहीं जानते हैं, लेकिन उसके बावजूद जब रास्ते में जुहैर बिन कैन की मुलाकात होती है इमाम हुसैन अलैहिस्सलाम से और इमाम हुसैन अलैहिस्सलाम अपना मकसद बयान करते हैं और यजीद की खिलाफत और उसकी हुकूमत और फिर उसका मकसद बयान करते हैं, जनाब ज़ुहैर बिन कैन इमाम हुसैन अलैहिस्सलाम के साथ आ जाते हैं। ये कुछ चीजें हैं। और एक तरफ ये इमाम हुसैन अलैहिस्सलाम का मकसद और दूसरी तरफ ये कि खुद जो यजीदी खिलाफत में उमर साद है, इब्ने ज़ियाद है, कि जो एक तरफ उमर साद का किरदार मिलता है, एक तरफ इब्ने ज़ियाद का किरदार मिलता है कि उमर साद को जब ये इल्म हुआ, जब उसे पता चला कि इमाम हुसैन अलैहिस्सलाम का अब का मक्के के बाद मकसद कूफा है, तो वो भी एक काम अंजाम देता है कि उसने तारीख में मिलता है कि उमर साद ने खुद इमाम हुसैन अलैहिस्सलाम के ताकुब में कुछ सिपाही, अच्छी खासी तादाद, कहीं 1000 मिलती है, कहीं 800 मिलती है तादाद, इमाम हुसैन के पीछे ताकुब में भेजा है कि जाओ और इमाम हुसैन के रास्ते को रोको और इनको वापस मक्के लेकर आओ। खुद उमर साद का ये काम, ये फेल ये बता रहा है कि वो भी ये नहीं चाहता कि इमाम हुसैन अलैहिस्सलाम कूफे पहुंचे। और तारीख में मिलता है कि इमाम हुसैन अलैहिस्सलाम के लश्कर से उन सिपाहियों की मुलाकात हुई है और फिर उनसे जंग हुई है और इमाम हुसैन अलैहिस्सलाम ने उनको पसपा करके अपने मकसद की तरफ कदम बढ़ाया है।
यानी ये लश्कर जनाब हुर के लश्कर से अलग है।
हाँ, ये लश्कर बिल्कुल ये कि जनाब हुर के लश्कर, वो लश्कर बाद में आया है कि जो कूफे से आया है, और ये वो लश्कर है कि जिसे उमर साद ने भेजा है कि जो मक्के से
ताकुब कर रहा है।
जी जी, ताकुब कर रहा है। अच्छा, एक तरफ ये चीज मिलती है और दूसरी तरफ आप ये देखिए कि उमर साद ने ये काम किया ताकि इनको वापस मक्के में लाया जाए, और दूसरी तरफ वहां पर इब्ने ज़ियाद के जो इस वक्त वालिये कूफा है, कूफे में मौजूद है, जब उसे ये इल्म हुआ, उसे पता चला कि इमाम हुसैन अलैहिस्सलाम का मक्के के बाद अब मकसद कूफा है, तो उस खौफ से कि जिसे मैंने अभी आपके सामने अर्ज किया कि कूफे में इमाम हुसैन के बहुत ज्यादा चाहने वाले, मौलाए कायनात के चाहने वाले मौजूद हैं, इस खौफ से कि कहीं ऐसा ना हो लोग इमाम हुसैन के साथ हो जाएं, उसने कूफे की नाकाबंदी करा दी। अतराफ से, चारों तरफ से कूफे की नाकाबंदी हो गई और जो भी कूफे में अंदर दाखिल होता या बाहर से बाहर जाता उसके रोका जाता, उससे पूछगछ की जाती। तो ये कुछ वजूहात हैं के जिनकी बिना पर इमाम हुसैन अलैहिस्सलाम ने अपना मकसद कर मक्के के बाद कूफे को करार दिया। जी
अच्छा, कूफे को करार दिया है और रास्ते में फिर जनाब हुर की फौज ने इमाम का रास्ता रोका है और उनका रुख करबला की जानिब मोड़ दिया।
जी बिल्कुल,
उन वाकयात से सरफे नजर करते हुए कि रास्ते में जनाब हुर के साथ क्या वाकयात पेश आए हैं, मसलन पूरे लश्कर को पानी पेश किया है, गजा पेश की है, उसके बाद इमाम के वहाँ मुकालमात हुए हैं, जनाब अब्बास अलमदार के वहाँ गुफ्तगू है जनाब हुर से, लेकिन उसके बाद बिल आखिर इमाम का लश्कर करबला में वारिद हो जाता है। अब मैं ये चाहूंगा कि करबला में वरूद के बाद के जो वाकयात हैं, चीदा चीदा जो वाकयात हैं, उस पर आप गुफ्तगू करें, लेकिन हम अपनी इस गुफ्तगू के सिलसिले को जारी रखेंगे एक वक्फे के बाद। नाज़रीन किराम, यहाँ पर एक छोटा सा वक्फा लेते हैं, उसके बाद दोबारा आपकी खिदमत में हाजिर होते हैं। ناظرین کا نام ایک دفعہ پھر پروگرام میں آپ کو خوش آمدید کہتے ہیں. فرود امام حسین کربلا میں اس موضوع پہ ہم گفتگو کر رہے ہیں مولانا عباس حیدر صاحب سے. آئیے اپنی گفتگو کے سلسلے کو آگے بڑھاتے ہیں. مولا دو محرم الحرام کو کربلا کی سرزمین میں داخل ہو گئے, اب اس کے بعد کون سے اہم واقعات ہیں جو روزے عاشورہ تک پیش آئے ہیں؟
دیکھیے قبلہ, یہ امام حسین علیہ الصلوۃ والسلام کا کربلا میں داخل ہونا, کربلا میں آنا, دیکھیں ہمارے یہاں ہم ایک بات کی طرف توجہ کریں کہ ہم یہ سنتے آ رہے ہیں اور جس طریقے سے علماء بیان کرتے ہیں کہ امام حسین علیہ الصلوۃ والسلام کربلا میں داخل ہوئے یا کربلا میں آئے, اگر تاریخ کا مطالعہ کریں, تاریخ میں دیکھیں تو کچھ ایسا محسوس ہوتا ہے کہ امام حسین علیہ الصلوۃ والسلام کا اصل مقصد جو ہے وہ کوفہ ہے. اصل مقصد امام حسین علیہ الصلوۃ والسلام کوفے جانا چاہتے ہیں, لیکن کچھ ابن زیاد اور یزید کا جو ایک مقصد تھا امام حسین علیہ الصلوۃ والسلام کے ساتھ, یا ابن زیاد جس مقصد کو پورا کرنا چاہتا تھا اسی مقصد کے تحت ابن زیاد نے اپنے فوجیوں کو, اپنے فوج والوں کو, اپنے لشکر کو امام حسین علیہ الصلوۃ والسلام کے پیچھے لگایا اور انہیں مجبور کر دیا کہ وہ اپنا قیام کربلا کی طرف لے کر آئے, یعنی اپنا رخ کربلا کی طرف موڑے. جبکہ امام
یعنی امام خود نہیں آئے, لائے گئے ہیں.
جی 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 بالکل اسی طریقے سے کہ امام خود نہیں آئے ہیں بلکہ انہیں لایا گیا ہے کربلا کی طرف. اور جب امام حسین علیہ الصلوۃ والسلام, بہرحال یہ تو پروردگار عالم کا ایک وعدہ تھا امام حسین علیہ الصلوۃ والسلام سے, اور امام حسین علیہ الصلوۃ والسلام کا ایک عہد اور وعدہ تھا پروردگار عالم سے, اس کے تحت امام حسین علیہ الصلوۃ والسلام اپنی قربانی پیش کرنے کے لیے کربلا میں داخل ہو گئے, کربلا میں لائے گئے. اب دیکھیے کربلا میں آنے کے بعد امام حسین علیہ الصلوۃ والسلام نے بہت سی ایسے کام انجام دیے کہ جو سیاسی اعتبار سے بھی, تاریخی اعتبار سے بھی جو بہت زیادہ اہمیت رکھتے ہیں. جیسے کہ آپ مثال میں آپ کے سامنے پیش کروں کہ امام حسین علیہ الصلوۃ والسلام دو محرم کو کربلا میں وارد ہوئے ہیں. اب جو تاریخ ملتا ہے کس طریقے سے امام حسین علیہ الصلوۃ والسلام نے اس کو معین کیا ہے کہ یہ وہی جگہ ہے. تین محرم کو ایک واقعہ جو ہمیں ملتا ہے تاریخ میں وہ یہ ملتا ہے کہ امام حسین علیہ الصلوۃ والسلام نے تین محرم کو کربلا کی سرزمین کو خریدا ہے 60,000 درہم دے کر, یعنی اب کربلا کی سرزمین امام حسین علیہ الصلوۃ والسلام کی ملکیت ہو گئی. اور اس کے بعد اب دیکھیں جس طریقے سے امام حسین علیہ الصلوۃ والسلام کربلا میں اپنے آپ کو آمادہ کر رہے ہیں اس عظیم کام کے لیے, اسی کی طرف, اسی کے برخلاف ہم دوسری طرف دیکھتے ہیں کہ عمر سعد اور ابن زیاد بھی اپنے لشکر کو آمادہ کر رہے ہیں اس یزید کے اس احکام کے پر عمل کرنے کے لیے کسی طریقے سے امام حسین کو شہید کیا جائے. اور تین محرم کو ہی ہمیں تاریخ ملتا ہے کہ عمر سعد 4,000 سپاہیوں کے ساتھ کربلا پہنچائے, کہ ایک طرف جناب حر اپنے لشکر کو 1,000 سپاہیوں کو لے کے امام کے ساتھ ساتھ ہیں اور کربلا پہنچے ہیں, دوسری طرف عمر سعد اپنے لشکر کو لے کر بھی کربلا پہنچائے. امام حسین علیہ الصلوۃ والسلام نے تین محرم کو نہر فرات کے کنارے اپنے خیمے نصب کیے ہیں, اور خیمے نصب کرنے کے بعد اب وہاں پر امام حسین علیہ الصلوۃ والسلام ایک اور کام انجام دے رہے ہیں. وہ کیا کام ہے کہ امام حسین علیہ الصلوۃ والسلام نے کربلا آنے کے بعد تین محرم, چار محرم اور پانچ محرم, مختلف تاریخ ملتی ہیں کہ امام حسین علیہ الصلوۃ والسلام نے کربلا سے پھر خطوط لکھے ہیں کوفے میں, مختلف لوگوں کو کوفے میں لکھے ہیں اور مختلف مقامات پر جہاں امام حسین علیہ الصلوۃ والسلام کے چاہنے والے موجود تھے انہیں خطوط لکھے ہیں کہ دیکھیں ہمیں یہاں پر کربلا میں لایا گیا ہے, ہم کربلا پہنچ چکے ہیں اور یزید کا مقصد ہے ہمیں ہمارے مقصد سے ہٹانا, ہماری راہ سے ہٹانا, دین اسلام کو برباد کرنا, پامال کرنا اسلامی تعلیمات کو. اور اسی نظریے کے تحت امام حسین علیہ الصلوۃ والسلام نے لوگوں کو خطوط لکھے ہیں. ایک طرف یہ, دوسری طرف دیکھیے کہ وہاں پر کس طریقے سے یزید اور یزیدی سپاہی یعنی عمر سعد اور ابن زیاد امام کے خلاف لوگوں کو اکسا رہے ہیں. دیکھیے یہ بالکل اسی طریقے سے ہے کہ جس طریقے سے مولا علی ابن ابی طالب علیہ الصلوۃ والسلام کے زمانے میں لوگوں کو مال اور دولت دے کر دین سے دور کیا جا رہا تھا, مولا علی علیہ الصلوۃ والسلام سے دور کیا جا رہا تھا, اسی طریقے سے سن 61 ہجری میں بھی کوفے میں تاریخ میں ملتا ہے کہ عمر سعد نے لوگوں کو, بلکہ ابن زیاد نے لوگوں کو کوفے میں جمع کیا ہے اور ان کے سامنے ایک خطبہ دیا ہے کہ امام حسین علیہ الصلوۃ والسلام نعوذ باللہ من ذالک یزید کے خلاف قیام کر رہے ہیں. اور پھر تاریخ میں ایک جملہ ملتا ہے کہ لوگوں کے درمیان مال و پیسہ اور مال اموال تقسیم کیے ہیں, सिर्फ उसकी वजह यह थी कि लोगों को किसी तरीके से इमाम हुसैन से
मुनहरिफ
दूर
करें और
मुनहरिफ
खरीदने
करें
जी
और उनसे दूर करें, ताकि इमाम हुसैन अलैहिस्सलाम या को तनखा रह जाए। लेकिन उसके बावजूद हम देखते हैं कि कूफे से कई सारे अफराद इमाम हुसैन अलैहिस्सलाम के साथ मिले, जिसमें से एक जनाब हबीब इब्ने मज़ाहिर भी हैं, कि जो जनाब हबीब इब्ने मज़ाहिर करबला में कूफे से आते हैं इमाम हुसैन की नुसरत के लिए। इसके बाद जो मिलता है वो ये कि उमर साद के लश्कर की जो तादाद, अगर आप देखें गौर करें कि एक तरफ इमाम हुसैन अलैहिस्सलाम के वो चंद असहाब जिनकी कहीं पर 72 तादाद मिलती है, कहीं पर 100 और मुख्तलिफ तादाद मिलती है, और उसके बरखिलाफ उमर साद का लश्कर जो दिन ब दिन बढ़ते चले जा रहा है, और वहां पर 30,000 की भी तादाद उन लोगों की लिखी गई है कि जो बाजाब्ता सिपाही हैं, जो बाज़ाब्ता वजीफा ले रहे हैं, कि जिनके पास हुकूमती नामा मौजूद है, कि जो सिपाही होने का से ताल्लुक रखता है।
मौलाना यहाँ पर बात को थोड़ा समेटते हुए, 7 मुहर्रम को इंतहा 7 मुहर्रम उल हराम
जी
इंतहाई
जी जी
अहमियत की हामिल है, क्या अहम वाकयात हैं 7 मुहर्रम?
देखिए, 7 मुहर्रम को जो सबसे अहम तरीन वाकया तारीख में मिलता है वो ये कि उमर साद की जब लश्कर की तादाद बढ़ती गई, इसकी कुव्वत और ताकत में इजाफा होता गया, तो इसने जो पहला काम किया, जो इंसानियत के बरखिलाफ काम था, वो ये था कि फुरात के घाट पर 500 सिपाहियों को बैठा दिया और ये ऐलान कर दिया कि अब इस नहर फुरात से हमारी इजाजत के बगैर कोई भी पानी ना ले सकेगा। और ये काम अगर आप तारीख में देखिए तो ये बिल्कुल इंसानियत के तकाजों के बिल्कुल बरखिलाफ काम था कि इमाम हुसैन अलैहिस्सलाम के लश्कर पर पानी बंद कर दिया गया और ये ऐलान करा दिया गया कि अब नहर फुरात से कोई पानी ना ले सकेगा। और जबकि उमर साद ये जानता था कि इमाम हुसैन अलैहिस्सलाम के लश्कर में सिर्फ सिपाही नहीं है बल्कि उसमें खवातीन भी है,
बच्चे शामिल हैं, और
बच्चे
सबसे
भी
बड़ी
है।
बात यह कि इमाम हुसैन उस सरजमीन को खरीद चुके हैं,
जी
ये जमीन उनकी मिल्कियत है,
जी
और किसी के अपने घर में घुसकर उसके बच्चों पर, उसके खानदान पर पानी का बंद कर देना और उनके ऊपर खुद अपनी ही जमीन जो कि उनकी अपनी मिल्कियत है उसको तंग कर देना,
जी
ये इंतहाई अफसोसनाक, इंसानियत से गिरी हुई और जुल्म और बर्बरियत की आला मिसाल है, जहां पर जुल्म और बर्बरियत अपने कमाल पे नजर आती है। 9 मुहर्रम शब आशूर है, इमाम अलैहिस्सलाम अपने लश्कर के साथ अपने खैमों में जमा हैं और वहां पर गुफ्तगू होती है। क्या अहम गुफ्तगू है कि जिसके नतीजे में गुफ्तगू के अख्तिताम पर हर इंसान एक नूर से, एक जज्बे से सरशार नजर आता है, एक नूर से मुनव्वर नजर आता है?
देखिए किबला, शब आशूर पूरी तारीख इंसानियत की वो अहम रात के क़यामत तक मैं समझता हूँ कि उसकी मिसाल नहीं मिलेगी, कि शब आशूर की तारीख में जो वाक़यात मिलते हैं कि एक मरतबा जनाब ज़ैनब इमाम हुसैन अलैहिस्सलाम से एक अजीब अंदाज में सवाल करती हैं कि भैया आपको, आपने असहाब पर एतमाद है कि कल के जब जंग का ऐलान हो चुका है और आपने एक शब की इजाज़त ली है कि इसमें इबादत और नमाज और तस्बीह अंजाम दें, क्या कल आपके ये असहाब आपका साथ देंगे? तारीख में मिलता है कि जब असहाब के जहनों तक, असहाब के कानों तक ये बात पहुंची है तो असहाब तमाम एक जगह पर जमा हुए हैं और उन्होंने एक दूसरे से वादा लिया है कि हम चाहे कुछ भी हो जाए, चाहे हमारे टुकड़े टुकड़े कर दिए जाएं, लेकिन हम इमाम हुसैन अलैहिस्सलाम का साथ ना छोड़ेंगे। एक तरफ, और दूसरी तरफ इमाम हुसैन अलैहिस्सलाम ने अपनी बहन के दिल को मुतमईन करने के लिए ये कहा कि नहीं बहन, ऐसा नहीं है, ये वो असहाब हैं, इनकी मार्फत उस मकाम पर है कि जो मेरे नाना को भी नसीब नहीं हुए ऐसे असहाब, ना मेरे वालिद को और ना मेरे भाई को। और उसके बाद इमाम हुसैन अलैहिस्सलाम ने उनके यकीन और मार्फत का इम्तिहान लेने के लिए एक मरतबा असहाब को जमा किया और इमाम हुसैन अलैहिस्सलाम अपने असहाब से खिताब करते हैं कि देखो, आज की शब मैं आपसे अपनी बेयत उठाता हूं, आप आज के
जिस
बाद
तरफ चला जाना
जी
चला जाए,
आज के बाद आप आजाद हैं, जिसको जिस तरफ जाना है वो चला जाए। लेकिन वो असहाब का किरदार देखिए कि इमाम हुसैन अलैहिस्सलाम यहां तक फरमाते हैं कि मैं शमा को गुल कर देता हूं, शमा बुझा देता हूं, अगर कोई एहसास कर रहा है, एहसास शर्मिंदगी कर रहा है तो वो अंधेरे में चला जाए। लेकिन उसके बावजूद हम देखते हैं कि इमाम हुसैन अलैहिस्सलाम के वो जानिसार उसी मकाम पर खड़े हैं कि जब शमा रोशन हुई है तो जो जिस मकाम पे खड़ा था उसी मकाम पर खड़ा।
ये वाक़ इमाम की बसीरत बता रहा है, ये वाक़ कि कितनी बसीरत है उन अफराद को जो इमाम के साथ हैं।
जी बिल्कुल,
भले तादाद में कम है लेकिन हर इंसान बसीरत के नूर से सरशार है। सुबह आशूर
और यही वजह है
मैदान में आते हैं।
जी बिल्कुल, यही वजह है कि इमाम हुसैन अलैहिस्सलाम ने इस वाकये के बाद हर शहीद को उसका मकाम दिखाया है जन्नत में कि देखो अब जब आपने मार्फत का इम्तिहान दे दिया तो अब आपका ये मकाम है जन्नत में। और यही वजह है, आप देखिए कि तारीख परेशान है इसको कि आखिर क्या वजह थी कि जो शख्स भी मकतल में जाता है रोजे आशूर, आप देखिए कि जो शख्स भी जानिसाराने इमाम हुसैन में से हर शख्स के लिए मिलता है कि हर शख्स कोशिश कर रहा है कि मैं दूसरे से पहले चला जाऊं। हर शख्स कोशिश कर रहा है, जनाब हबीब इब्ने मजाहिर, मुस्लिम इब्ने औसजा, जुहैर कैन, ये सब कोशिश कर रहे हैं कि हम पहले चले जाएं मकतल में, हम पहले जंग के लिए जाएं। क्यों? वजह सिर्फ यही है कि हर शख्स ये जानता था, हर शख्स ये जानता था कि इमाम हुसैन अलैहिस्सलाम की राह में कुर्बान होना बहुत फजीलत रखता है, उसका मकाम है परवरदिगार आलम के नज़दीक। और इसी वजह से आप देखिए कि रोज़े शहादत हर शख्स जल्दी कर रहा है कि मैं किसी तरीके से पहले मक्तल में जाऊं।
बहुत शुक्रिया अब्बास साहब, गो के ये मौजू हमारा तिशना रह गया और इसमें गुफ्तगू की अभी बहुत गुंजाइश है, इतनी गुंजाइश है कि सिर्फ एक मौजू पर सैकड़ों प्रोग्राम किए जा सकते हैं और सदा घंटे और मिनट इस प्रोग्राम पर लगाए जा सकते हैं, लेकिन फिर भी ये मौजू तशना रहेगा। बहरहाल दामन वक्त में गुंजाइश नहीं है। आपका बहुत शुक्रिया कि आप हमारे पास तशरीफ़ लाए, अपने कीमती वक्त में से हमारे लिए वक्त निकाला। नाज़रीन कराम, गरीब व सादा और रंगी है दास्तान हरम, नहायत इसके हुसैन, इब्तदा है इस्माइल। अपने मेज़बान को दुआओं में याद रखिएगा। खुदा हाफिज़।